دوسرا سلاطین باب 10۔ سامریہ میں اخیب کے 70 بیٹے تھے۔ اب یاہو نے خط لکھ کر سامریہ بھیج دیے۔ یزرائیل کے افسروں، شہر کے بزرگوں اور اخیب کے بیٹوں کے سرپرستوں کو یہ خط مل گئے اور ان میں زیل کی خبر لکھی تھی، آپ کے مالک کے بیٹے آپ کے پاس ہیں، آپ قلعہ بند شہر میں رہتے ہیں اور آپ کے پاس ہتھیار، رتھ اور گھوڑے بھی ہیں، اس لیے میں آپ کو چیلنج دیتا ہوں کہ یہ خط پڑھتے ہی اپنے مالک کے سب سے اچھے اور لائق بیٹے کو چن کر اسے اس کے باپ کے تخت پر بیٹھا دیں، پھر اپنے مالک کے خاندان کے لیے لڑیں۔ لیکن سامریہ کے بزرگ بے حد سہم گئے اور آپس میں کہنے لگے، اگر دو بادشاہ اس کا مقابلہ نہ کر سکے تو ہم کیا کر سکتے ہیں؟ اس لیے محل کے انچارج سامریہ پر مقرر افسر، شہر کے بزرگوں اور اخیب کے بیٹوں کے سرپرستوں نے یاہو کو پیغام بھیجا، ہم آپ کے خادم ہیں اور جو کچھ آپ کہیں گے ہم کرنے کے لیے تیار ہیں، ہم کسی کو بادشاہ مقرر نہیں کریں گے، جو کچھ آپ مناسب سمجھتے ہیں وہ کریں۔ یہ پڑھ کر یاہو نے ایک اور خط لکھ کر سامریہ بھیجا، اس میں لکھا تھا، اگر آپ واقعی میرے ساتھ ہیں اور میرے تابع رہنا چاہتے ہیں تو اپنے مالک کے بیٹوں کے سروں کو کاٹ کر کل اس وقت تک یزرائیل میں میرے پاس لے آئیں، کیونکہ اخیب کے 70 بیٹے سامریہ کے بڑوں کے پاس رہ کر پرورش پا رہے ہیں۔ جب خط ان کے پاس پہنچ گیا تو ان آدمیوں نے 70 کے 70 شہزادوں کو ذبح کر دیا اور ان کے سروں کو ٹوکروں میں رکھ کر یزرائیل میں یاہو کے پاس بھیج دیا۔ ایک قاصد نے یاہو کے پاس آ کر اطلاع دی، وہ بادشاہ کے بیٹوں کے سر لے کر آئے ہیں۔ تب یاہو نے حکم دیا، شہر کے دروازے پر ان کے 2 ڈھیر لگا دو اور انہیں صبح تک وہیں رہنے دو۔ اگلے دن یاہو صبح کے وقت نکلا اور دروازے کے پاس کھڑے ہو کر لوگوں سے مخاطب ہوا، یورام کی موت کے ناطے سے آپ بے الزام ہیں، میں ہی نے اپنے مالک کے خلاف منصوبے باندھ کر اسے مار ڈالا، لیکن کس نے ان تمام بیٹوں کا سر قلم کر دیا؟ چنانچہ آج جان لیں، جو کچھ بھی رب نے اخیب اور اس کے خاندان کے بارے میں فرمایا ہے وہ پورا ہو جائے گا، جس کا اعلان رب نے اپنے خادم الیاس کی معرفت کیا ہے وہ اس نے کر لیا ہے۔ اس کے بعد یاہو نے یزرائیل میں رہنے والے اخیب کے باقی تمام رشتہ داروں، بڑے افسروں، قریبی دوستوں اور پجاریوں کو ہلاک کر دیا، ایک بھی نہ بچا۔ پھر وہ سامریہ کے لیے روانہ ہوا۔ راستے میں جب بیت عقد روئیم کے قریب پہنچ گیا تو اس کی ملاقات یہودا کے بادشاہ اخزیہ کے چند ایک رشتہ داروں سے ہوئی۔ یاہو نے پوچھا، آپ کون ہیں؟ انہوں نے جواب دیا، ہم اخزیہ کے رشتہ دار ہیں اور سامریہ کا سفر کر رہے ہیں، وہاں ہم بادشاہ اور ملکہ کے بیٹوں سے ملنا چاہتے ہیں۔ تب یاہو نے حکم دیا، انہیں زندہ پکڑو۔ انہوں نے انہیں زندہ پکڑ کر بیت عقد کے حوض کے پاس مار ڈالا، 42 آدمیوں میں سے ایک بھی نہ بچا۔ اس جگہ کو چھوڑ کر یاہو آگے نکلا، چلتے چلتے اس کی ملاقات یوندب بن رکاب سے ہوئی جو اس سے ملنے آ رہا تھا۔ یاہو نے سلام کر کے کہا، کیا آپ کا دل میرے بارے میں مخلص ہے جیسا کہ میرا دل آپ کے بارے میں ہے؟ یوندب نے جواب دیا، جی ہاں۔ یاہو بولا، اگر ایسا ہے تو میرے ساتھ ہاتھ ملائیں۔ یوندب نے اس کے ساتھ ہاتھ ملایا تو یاہو نے اسے اپنے رتھ پر سوار ہونے دیا۔ پھر یاہو نے کہا، آئیں میرے ساتھ اور میرے رب کے لیے جدوجہد دیکھیں۔ چنانچہ یوندب یاہو کے ساتھ سامریہ چلا گیا۔ سامریہ پہنچ کر یاہو نے اخیب کے خاندان کے جتنے افراد اب تک بچ گئے تھے ہلاک کر دیے، جس طرح رب نے الیاس کو فرمایا تھا اسی طرح اخیب کا پورا گھرانہ مٹ گیا۔ اس کے بعد یاہو نے تمام لوگوں کو جمع کر کے اعلان کیا، اخیب نے بال دیوتا کی پرستش تھوڑی کی ہے، मैं कहीं ज्यादा उसकी पूजा करूंगा। अब जाकर बाल के तमाम नबियों, खिदमत गुजारों और पुजारियों को बुला लाएं। ख्याल करें कि एक भी दूर न रहे, क्योंकि मैं बाल को बड़ी कुर्बानी पेश करूंगा। जो भी आने से इनकार करे उसे सजाए मौत दी जाएगी। इस तरह याहू ने बाल के खिदमत गुजारों के लिए जाल बिछा दिया ताकि वो उसमें फंसकर हलाक हो जाएं। उसने पूरे इसराइल में कासिद भेजकर ऐलान किया, बाल देवता के लिए मुकद्दस ईद मनाएं। चुनांचे बाल के तमाम पुजारी आए और एक भी इस्तेमाल से दूर न रहा। इतने जमा हुए कि बाल का मंदिर एक सिरे से दूसरे सिरे तक भर गया। याहू ने ईद के कपड़े के इंचार्ज को हुक्म दिया, बाल के तमाम पुजारियों को ईद के लिए लिबास देना। चुनांचे सबको लिबास दिए गए। फिर याहू और योनदब बिन रिकाब बाल के मंदिर में दाखिल हुए और याहू ने बाल के खिदमत गुजारों से कहा, ध्यान दें कि यहाँ आपके साथ रिकाब का कोई खादिम मौजूद न हो, सिर्फ बाल के पुजारी होने चाहिए। दोनों आदमी सामने गए ताकि जबह की और भस्म होने वाली कुर्बानियां पेश करें। इतने में याहू के 80 आदमी बाहर मंदिर के इर्द गिर्द खड़े हो गए। याहू ने उन्हें हुक्म देकर कहा था, खबरदार, जो पूजा करने वालों में से किसी को बचने दे उसे सजाए मौत दी जाएगी। जू ही याहू भस्म होने वाली कुर्बानी को चढ़ाने से फारिग हुआ तो उसने अपने मुहाफिजों और अफसरों को हुक्म दिया, अंदर जाकर सबको मार देना, एक भी बचने न पाए। वो दाखिल हुए और अपनी तलवारों को खींचकर सबको मार डाला। लाशों को उन्होंने बाहर फेंक दिया। फिर वो मंदिर के सबसे अंदर वाले कमरे में गए जहां बुत था। उसे उन्होंने निकालकर जला दिया और बाल का सतून भी टुकड़े टुकड़े कर दिया। बाल का पूरा मंदिर ढा दिया गया और वो जगह बैतुल खला बन गई। आज तक वो इसके लिए इस्तेमाल होता है। इस तरह याहू ने इसराइल में बाल देवता की पूजा खत्म कर दी। तो भी वो यरूबाम बिन नबात के उन गुनाहों से बाज न आया जो करने पर यरूबाम ने इसराइल को उकसाया था। बेतेल और दान में कायम सोने के बछड़ों की पूजा खत्म न हुई। एक दिन रब ने याहू से कहा, जो कुछ मुझे पसंद है उसे तूने अच्छी तरह सरंजाम दिया है, क्योंकि तूने अखियब के घराने के साथ सब कुछ किया है जो मेरी मर्जी थी। इस वजह से तेरी औलाद चौथी पुश्त तक इसराइल पर हुकूमत करती रहेगी। लेकिन याहू ने पूरे दिल से रब इसराइल के खुदा की शरीयत के मुताबिक जिंदगी न गुजारी। वो उन गुनाहों से बाज आने के लिए तैयार नहीं था जो करने पर यरूबाम ने इसराइल को उकसाया था। याहू की हुकूमत के दौरान रब इसराइल का इलाका छोटा करने लगा। शाम के बादशाह हजाइल ने इसराइल के उस पूरे इलाके पर कब्जा कर लिया जो दरिया यर्दन के मशरिक में था। जब रूबन और मनस्से का इलाका जिलाद बसंत से लेकर दरियाए अरनोन पर वाका उरूईर तक शाम के बादशाह के हाथ में आ गया। बाकी जो कुछ याहू की हुकूमत के दौरान हुआ, जो उसने किया और जो कामयाबियां उसे हासिल हुई, वो शाहाने इसराइल की तारीख की किताब में बयान किया गया है। 28 साल सामरिया में बादशाह रहा, वहां वो दफन भी हुआ। जब वो मरकर अपने बाप दादा से जा मिला तो उसका बेटा यहू आखज तख्त नशीन हुआ।